यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 19 गते शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र भन्सार विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित। विभिन्न 11 जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने 21 जना पक्राउ। र चीनको उत्तर पूर्वी लिया ओयाङ शहर स्थित एक खाजाघरमा आगलागी हुँदा 22 जनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 19 गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यस सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे सभा समक्ष जानकारी दिनुभएको हो। सभामुख घिमिरेले शुक्रबार अपराह पौने 3 बजेभित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गर्नुभयो। नेपालको संविधानको धारा 95 मा राष्ट्रपतिले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था रहेको छ। प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक 2081 र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 पारित गरेको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको भन्सार विधेयक 2081 सभाको बहुमतले पारित गरेको हो। यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 सभाले पारित गरेको छ। यसैगरी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभामा दर्ता भएको अत्यन्त जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गर्नुभएको थियो। बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले शिक्षक र चिकित्सकहरूको समस्या समाधान गर्न सरकार निरन्तर लागिरहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले आन्दोलन र शिक्षकहरूको जायज माग सम्बोधन गर्न र विद्यालय सञ्चालनको वातावरण बनाउन नारायणगढ बुटवल सड़क खण्ड समयमै निर्माण गर्न लगायतका माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक वैशाख 19 गते साँझ 5 बजे बस्नेछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनु भएको छ। कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताउनुभयो। सभापति देउवाले नेपालको अर्थतन्त्रले भ्याएसम्म दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताउनु भएको छ। जनतासँग माओवादी कार्यक्रम अन्तर्गत तराई मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 9 झुङ्गामा आज आयोजित सभामा उहाँले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको भजनीका अनाथ तथा शहीद परिवारका 2 बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ। भजनी नगरपालिका 5 स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उहाँले अल्पसंख्यक राजी समुदायका कक्षा 3 मा अध्ययनरत निन्दु राजी र शहीद परिवारकी कक्षा 10 मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। रक्षा मन्त्री मानवीर राईले सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भौतिक पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढ़ाइरहेको बताउनु भएको छ। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्यांकन समितिको आजको बैठकमा सांसदहरूले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उहाँले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनर्विचार गर्दै काममा तीव्रता दिइएको बताउनुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न 11 जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने 21 जनालाई पक्राउ गरेको छ। आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण मार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। पछिल्लो समय बाँकेका किसानहरूले मकै खेतीबाट मनग्गे आमदानी गर्दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाँकेको हिर्मेनियालाई मकै पकेट क्षेत्र घोषणा गरेसँगै त्यहाँका किसान मकै खेतीतर्फ थप आकर्षित भएका हुन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर 6 हिर्मिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। वर्षौंदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय मकै खेती गर्न थालेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिर्मिनियालाई मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकै खेतीमा जोड़ दिएको डुडुवा गाउँपालिका वडा नम्बर 6 भनघटनाका जयपाल मौर्याले बताउनुभयो।
सबै किसानहरूले मकै रोप्नु भएको छ। यहाँ लगभग के नभए पनि 250 हेक्टरमा जति मकै रोपेका छन् किसान। यो हिर्मिनिया भरि 20 साल भयो लगभग हाम्रो यो मकै खेती गर्दै आइरहेको थियो। शुरूआतमा हामी त्यही मात्रै 2-3 कट्ठामा लगाएर आज 90 कट्ठामा मैले यो पालि रोपेका छ मकै।
हिर्मिनियाका किसानले मकै खेतीबाट मनग्य आमदनी गरिरहेका छन्। मकैलाई नगदे बालीका रूपमा लिएका यहाँका किसानले मकै खेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोग समेत गर्दै आएका छन्। मौर्यले भने एक कट्ठा जमिनमा 4 क्विन्टल मकै उत्पादन गरिरहेका छौ।
मकै रोप्दाखेरि मकैको उत्पादन एक कट्ठामा राम्रो भइदियो भने 4 क्विन्टलसम्म भइरहेको अहिले छ। खेतमा हामी बोरिङ छ, जुन अवस्थामा पानी आउनु पर्ने हो त्यति पानी आइरहेको छैन, गाह्रो छ। र यहाँ सिक्टा सिंचाई योजना भनेको नाम सुनिरहेछौ, जग्गा त्यसको लागि छुट्याएका छ तर अझै पुगेका छैन। त्यो हाम्रो बाटो एउटा आइदियो भने हामीहरूलाई अरू सहज हुन्थ्यो।
मकै र तरकारीले हिर्मिनियाले आफ्नो परिचय मात्र बनाएको छैन, यहाँका किसानले मनग्य आमदनी समेत गर्दै आएका छन्। थोरै जमिनबाट धेरै आमदनी गरेकै कारण हिर्मिनियाका युवा विदेश जाँदैनन्। अधिकांश युवा आफ्नै खेतबारीमा काम गरेर जीविका चलाइरहेको पाइन्छ। हिर्मिनियामा राज्यले सिंचाईको व्यवस्था गर्न सके त्यस क्षेत्रको मुहार फेरिने थियो। आलम खान, रेडियो नेपाल, बाँके।
अब बाँकी समाचार। नारायणगढ़ बुटवल सड़क अन्तर्गतको दाउन्ने क्षेत्रमा सड़क विस्तारका लागि थप आगामी वैशाख 31 गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि वैशाख 15 गतेसम्म राति 11 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सड़क विस्तारको काम गरिएकोमा त्यसलाई वैशाख 31सम्म निरन्तरता दिइने भएको नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण 2 दिनसम्म बन्द भएको अस्पतालको बहिरंग सेवा आजदेखि सञ्चालनमा आएको छ। बहिरंग अर्थात ओपीडी सेवा सञ्चालनसँगै बिरामीको भीड़ बढ़ेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर निराजन सुवेदीले जानकारी दिनुभयो। अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब 4 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14# ह्यास डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोशी प्रदेश सरकार मन्त्री परिषदको बैठक प्रदेशमा लगानीको अनुकूलन वातावरण बनाउन 8 ऐनलाई संशोधन गर्ने अध्यादेश 2082 स्वीकृत गरेको छ। आज बसेको बैठकले प्रदेश सरकारले आयोजना गर्ने आसन्न लगानी सम्मेलनलाई लक्षित गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरणका लागि अध्यादेश स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको उत्तर पूर्वी राज्यस्थित लियाओयाङ शहरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा 22 जनाको मृत्यु भएको छ। लियाओयाङ शहर राजधानी बेजिङबाट करिब 580 किलोमिटर उत्तर पूर्वमा रहेको छ। घटनापछि राष्ट्रपति शी जिनपिङले आगलागीले उल्लेखनीय जनधनको क्षति निम्त्याएको र यसबाट सिकिएका पाठहरू अत्यन्त गम्भीर भएको बताउनु भएको सीसीटीभीले जनाएको छ। उहाँले घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टिको व्यवस्था गर्न, आगलागीको कारण छिटोभन्दा छिटो पत्ता लगाई कानून अनुसार जवाफदेहिता खोज्न आह्वान गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भन्सार व्यवस्थापनको गुणस्तर सुधार ल्याउने र भन्सार प्रशासनमा सुशासन र पारदर्शिता प्रवर्धन गर्न सरकारले भन्सार सम्बन्धी विधेयक ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएका जिज्ञासाहरूको जवाब दिँदै अर्थमन्त्री पौडेलले भन्सार बिन्दुहरूमा व्यतिथि नहोस्, व्यवसायीहरू अनावश्यक रूपमा पीड़ित हुन नपरोस् भन्ने लगायतका उद्देश्य राखेर सरकारले विधेयक ल्याएको बताउनुभयो। उक्त विधेयक प्रतिनिधि सभाको मंगलबारको बैठकले पारित गरेको छ। एनएमबी ब्याङ्कले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरू आईएफसी, बीआईआई र मेटलाइफसँग समझदारी गरेको छ। नेपालमै पहिलो पटक 6 करोड़ अमेरिकी डलर बराबरको नेपाली रूपियाँ अंकित हरित बन्ड जारी गर्न लागि हो। तीन निकाय बीचको सहकार्यले जलवायु परियोजनाहरूमा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सृजना हुने लक्ष्य राखिएको एनएमबी ब्याङ्कले जनाएको छ। बन्ड जारी गरी प्राप्त हुने रकम सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरूमा लगानी विस्तार गरिनेछ। समझदारी मार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरूमा एक परिवर्तनकारी फड्को मारिने विश्वास गरिएको एनएमबी ब्याङ्क संचालक समितिका अध्यक्ष मनोज गोयलले बताउनुभयो। जुम्लाको सदरमुकाम खलंगामा निजी क्षेत्रको पहलमा 10 दिने प्रादेशिक कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि संचालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले महोत्सवबाट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार प्रसार गर्नुका साथै औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको बताउनुभयो। विभिन्न 25 कक्ष रहेको महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ। नवलप्रासीको हुप्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम शुरू भएको छ। कार्यक्रम अन्तर्गत पालिकाका 40 उत्कृष्ट उद्यमीहरू छनौट भएका छन्। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम अन्तर्गत त्यहाँका 40 उत्कृष्ट उद्यमीहरू छनौट भएका हुन्। छनौट भएका उद्यमी मध्ये आगामी चरणमा उत्कृष्ट 20 सुदृढीकरण तालिम प्रदान गरिनेछ। पर्साको ठोरी क्षेत्रमा हुलाकी सड़क विस्तार भएसँगै ठूला लगानीका होटलहरू खुल्न थालेका छन्। ठोरीमा एक वर्ष अगाडि 8 करोड़ रूपियाँ लगानीमा ठोरी जंगल रिसोर्ट सञ्चालनमा आएको छ भने हाल ठोरीकै सुवर्णपुर, मकर डाँडामा स्विमिङ पुल सहितको होटल सञ्चालनमा ल्याउने तयारी भएको छ। युवा व्यवसायी विक्रम बमजनको लगानीमा निर्माणाधीन ओम्बी सुवर्णपुर स्विमिङ पुल एण्ड होटल यही वैशाख 19 शुक्रबारदेखि सञ्चालनमा आउने जनाइएको छ।
अन्तिम समयको गोलमा लीग लिडर प्लानिङ बोइज युनाइटेडले शहीद स्मारक डिभिजन लीगमा बिगन युनाइटेड विरूद्ध 1-0 कठिन जित दर्ता गरेको छ। जीसँगै 8 खेलमा 22 जोडेको प्लानिङ बोइजले शीर्ष स्थानमा 4 अग्रता लिएको छ। प्लानिङलाई श्री भगवती क्लबले 18 अङ्कका साथ पछ्याइरहेको छ। यता हार बिहोरीको बिरगंज 8 खेलबाट 12 अङ्कका साथ तेस्रो स्थानमा कायम छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा खेल गोल रहित बराबरीतर्फ उन्मुख भएको थियो, तर इन्जुरी समयमा फागुराम चौधरीले प्लान्टी मार्फत गोल गर्दै प्लानिङ बोइजलाई स्पष्ट 3 अङ्क दिलाए। जय नेपाल स्पोर्ट धादिङको आयोजनामा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह आयोजनामा हुने प्रतियोगिता वैशाख 25 27 गतिसम्म धादिङ बेबीसी स्थित कवर हलमा हुनेछ। प्रतियोगितामा 1200 खेलाड़ीले सहभागिता जनाउने आयोजकको अनुमान छ। प्रतियोगिताको शीर्ष 3 टोलीलाई क्रमशः 1,65,000-35,000 रूपियाँ प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट महिला र पुरुष खेलाड़ीले जनै 10,000 पाउने आयोजक जय नेपाल स्पोर्ट क्लबका अध्यक्ष अनिश अधिकारीले जानकारी दिनुभयो। डी कोर क्याम्प सिनियर अभ्यास म्याचमा नेपाल निलोरे नेपाल हरियोलाई 64 रनले हराएको छ। जितको लागि 223 रनको लक्ष्य पछ्याएको नेपाल हरियो 40.2 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 158 रनमा समेटियो। यसअघि तल्लो मुनपानी मैदानमा नेपाल निलोले टस जित्दै पहिले ब्याटिङ गर्यो। निर्धारित 45 ओभरको खेलमा 9 विकेट गुमाउँदै 229 रनको योगफल खडा गर्यो।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरू तथा बाँकी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 19 शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र भन्सार विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, विभिन्न 11 जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने 21 जना पक्राउ र चीनको उत्तर पूर्वी लियाओयाङ शहर स्थित एक खाजा घरमा आग लागे हुँदा 22 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।